الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وسندنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين وجعلنا للمتقين إماما وقال النبي صلى الله عليه وسلم مروا أولادكم بالصلاة وهم أبناء سبع سنين واضربوهم عليها وهم أبناء عشر وفرقوا بينهم في المضاجع أو كما قال صلى الله عليه وسلم صدق الله العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي لسيد درو شريف اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد Respected elders and dear listeners, Allah subhanahu wa ta'ala has gifted us, has given us many, many bounties. Allah has given us many things, many bounties. And one of them is the ni'mah and the gift of children. Allah subhanahu wa ta'ala, mashallah, those parents who are seated here, Allah subhanahu wa ta'ala has given us the gift of children. It's a gift from Allah subhanahu wa ta'ala. Allah says in the Quran, يَهَبُ لِمَنْ يَشَاءُ إِنَاثَ وَيَهَبُ لِمَنْ يَشَاءُ الذُّكُورِ That Allah subhanahu wa ta'ala gives a gift. يَهَب means a gift. Whomsoever He wants, Allah subhanahu wa ta'ala gives them a son, a boy. And if Allah subhanahu wa ta'ala wants, He gives them a girl. And this is the plan of Allah subhanahu wa ta'ala. It's the system of Allah subhanahu wa ta'ala that some of them Allah subhanahu wa ta'ala gives them son, some Allah subhanahu wa ta'ala gives them daughter. And Allah subhanahu wa ta'ala sometimes gives no children. Allah subhanahu wa ta'ala sometimes gives no children. Mark my words. I said Allah subhanahu wa ta'ala gives no children. What does that mean? That it's also a gift from Allah subhanahu wa ta'ala because we do not know what's the wisdom behind it. We don't know what's the wisdom in not getting the children. So that's why, whatever Allah subhanahu, firstly we need to work for it, we make dua for it, alhamdulillah. But at the end of the day, if someone does not have a child, that doesn't mean Allah subhanahu wa ta'ala doesn't like you. It doesn't mean that. It's also a gift from Allah subhanahu wa ta'ala. We need to learn how to accept and how to be happy on the decree of Allah subhanahu wa ta'ala, the taqdeer of Allah subhanahu wa ta'ala. So if Allah subhanahu wa ta'ala has given us children, mashallah, it's a very good thing. But along with that, it also comes responsibilities. Tarbiyah, upbringing of the children. Upbringing of the children. And it's an amana from Allah subhanahu wa ta'ala. You know, the children that we've got, it's an amana from Allah subhanahu wa ta'ala. Remember, we will be questioned by Allah subhanahu wa ta'ala on the day of Qiyamah, the how much of the effort you've put behind doing the tarbiyah of the child, behind doing the tarbiyah of the children. It's an amana from Allah subhanahu wa ta'ala. So it's our responsibility that we make sure that, you know, the child that we've got from Allah subhanahu wa ta'ala, at least he knows the basic of our religion. He knows the basic, what is halal and haram, what is right and what is wrong. Like how the parent is responsible for an upbringing of a child, you know, in physical way, where he has to give, you know, the support, shelter, food, all of those things. In a similar way, a parent is also responsible to do the tarbiyah of the children, wherein he understands what is right and what is wrong. It's the responsibility of a parent that we do the tarbiyah of the children. So it's an amana from Allah subhanahu wa ta'ala. And more importantly, along with the effort that we are making many a times, the most important thing therein, we forget that. And that is the dua. Dua. We forget the aspect. We're making effort, mashallah, very good. But along with that, dua should also be done on a daily basis. Regularly. You know, Ibrahim, if you look in the Quran, Ibrahim alayhi salatu wasalam, he's making dua from Allah subhanahu wa ta'ala for himself and for his progeny. He's making dua, oh Allah, grant me a son, grant me a child. He's making dua for himself, and he's also making dua for his progeny, that they be such that they are used in, they are serving the cause of Allah subhanahu wa ta'ala. They're doing the khidmat of Allah, khidmat of the deen of Allah subhanahu wa ta'ala. So Ibrahim alayhi salatu wasalam, he's doing dua as well. And many a times, unfortunately, we forget this aspect. We forget making dua. We think that, oh, we're making effort, mashallah, but we forget Allah subhanahu wa ta'ala. Remember one thing, never ever should we leave Allah subhanahu wa ta'ala out. Never remove Allah subhanahu wa ta'ala from the equation. Many a times you have seen cases, you know, we might think that it's impossible, but dua is such a, you know, it's such a power that we have got through dua that it can do those things that we might feel is impossible. Allah subhanahu wa ta'ala can do anything. So never ever remove Allah subhanahu wa ta'ala from the equation. We should constantly make dua for ourselves and for our children. And my brothers, we should also remember one thing, that, you know, we should be aware of our duties unto Allah subhanahu wa ta'ala. What rights do we have of Allah subhanahu wa ta'ala upon us? Many of us, mashallah, seated here today, many of us, this country that we are living in, it's not our native country, we've come from somewhere else. We've come from somewhere else, and we are living here. And many a times you've seen the reason could be, you know, financial reason. It's nothing wrong in it, but where the problem comes is that when we make that our primary reason for to be here, we do not make effort on our deen. We are here just to earn money, just to earn wealth. And we forget the deen side, that's when the problem is. We are here to earn some money. There's nothing wrong in it as long as we're doing that which is halal. But when it comes to deen, we should not forget our deen as well. You know, I would just like to mention a few points here. You know, many a times we have heard that wealth, we are just running behind wealth. You know, scholars, they mention that how would we be able to differentiate whether this wealth that I am getting, if Allah subhanahu wa ta'ala is pleased with it or not? Jo maal hamare paas aa raha hai, jo maal hum kama rahe hain, jo maal hamare paas aa raha hai, to hame kis tarah ye pata chalega ki is maal se mera Allah mujhse razi hai ya nahi. Ye maal jo aa raha hai, ye halal tareeqe se aa raha hai, haram tareeqe se aa raha hai, ye maal jo mere paas aa raha hai, isse mera Allah razi ho raha hai ya razi nahi ho raha, iska andaaza hame kis tarah hoga. To ulama ne buzurgon ne inki char alamatein bayan farmayi hai. Char alamatein hum sabko chahiye, mujhe chahiye, aapko, hum sabko chahiye ki hum apni zindagiyon mein gaur kare ki agar in char alamaton mein se koi ek alamat hamare andar paayi ja rahi hai, to iska matlab ye hai ki ye maal nahi hai, ye maal ki surat mein ek bimari hai jo hamare andar aa gayi hai, jisse Allah naraaz hote hain. If you have got wealth, and if you have got one of the four things that I'm going to mention now, if we have got one of those four things in it, that we need to remember that this wealth is such a wealth that Allah subhanahu wa ta'ala is not happy with it. Allah is not happy with that wealth. And what's the four alama? Number one, la tafakharu. The first alama. Pehli alamat ye hai ki hum apni zindagi mein gaur kare. Apni zindagi mein auron ko na, dusron ko na dekhe. Hum apni zindagi mein gaur kare. La tafakharu. La tafakharu. Kya matlab iska? इसका मतलब यह है कि जब मेरे पास माल आया तो मैं अपनी जिंदगी में इस बात को सोचूं कि माल आने के बाद क्या मेरी जिंदगी के अंदर फखर आया या नहीं, फखर है मेरी जिंदगी में या नहीं। बहुत सी मरतबा हम ये देखते हैं कि माल आ जाने के बाद इंसान अपनी जिंदगी के अंदर फखर करने लगता है, औरों को कुछ नहीं समझता, अपने आप को बड़ा समझने लगता है। तो अगर अपनी जिंदगी के अंदर माल आने के साथ फखर आ गया है तो इसका मतलब यह है कि ये वो माल है जिससे अल्लाह राजी नहीं है। माल वो माल अपने जात के अंदर कोई बुरी चीज नहीं है। बहुत से सहाबा किराम के वाकयात हम पढ़ते हैं, बड़े माल वाले थे लेकिन उनके दिल के अंदर माल नहीं, माल आने से उनकी जिंदगी में फखर नाम की कोई चीज नहीं, फखर नाम की कोई चीज नहीं। सुलेमान अलैहिस्सलाम और दाऊद अलैहिस्सलाम की जो हुकूमत अल्लाह ताला ने अता की थी हम सब जानते हैं। उनके मुतालिक आता है कि सुलेमान अलैहिस्सलाम का जब लश्कर जाता था तो उनका जो तख्त होता था जहां सुलेमान अलैहिस्सलाम बैठते थे तो उसके एक तरफ 1,00,000 इंसानों का लश्कर होता और दूसरी तरफ 1,00,000 जिन्नातों का लश्कर, और वो तख्त लेकर के जा रहे और इतनी बड़ी हुकूमत जो अल्लाह ताला ने उनको अता की थी लेकिन दिल के अंदर जर्रा बराबर फखर नहीं, जर्रा बराबर। जब वो तख्त लेकर जाया करते तो सुलेमान अलैहिस्सलाम अपनी गर्दन नीचे झुकाए अल्लाह की याद में मशगूल रहते, अल्लाह का शुक्र अदा करते। हुक्म यह होता है कि फरिश्तों मैं सुलेमान अलैहिस्सलाम के दिल को देख रहा हूं, अगर उनके दिल के अंदर जर्रा बराबर भी फखर आ जाए तो इस तख्त के समेत मैं उन्हें जमीन पर गिरा दूं। लेकिन फखर नाम की बिल्कुल कोई चीज नहीं। तो अगर माल आए और साथ में फखर ना आए, माशाल्लाह बहुत अच्छी चीज है, बहुत अच्छी चीज है। फखर याद रखें, ये फखर और ये तकब्बुर बड़ा, ये बहुत बड़ी बीमारी है। We spoke about this last in the last gathering as well. You know, pride and fakhr and kibr is such a disease that gives birth to other diseases. Hazrat Mufti Taqi Sahib, Damat Barakat, ek waqia bayan farmate hain. Hazrat farmate hain ke Deoband ke andar ek bade taqatwar ek aadmi the. Bahadur, bahut bahadur the. Unki bahaduri pure Deoband ke andar mashhoor the. इतने बहादुर थे कि जो बर्फ की सीली होती है, आइस शीट, बर्फ की जो सीली होती है, तो उसे अपने एक हाथ मुक्का मार करके तोड़ देते थे, इतने बहादुर थे। लेकिन जब उन्हें कोई बीमारी लग गई तो ये दौर भी हमने देखा कि वो अपने हाथ को मुंह तक भी नहीं उठा सकते थे, इतने बीमार हो गए, इतनी बीमारी आ गई। तो फखर किस बात पर हम करें? मेरे पास अगर इल्म है तो मैं ये सोचूं कि ये इल्म मुझे माँ की पेट से तो नहीं मिला, ये अल्लाह ताला ने मुझे दिया है। जब अल्लाह ने मुझे ये इल्म दिया है तो अल्लाह जब चाहे उसे ले भी सकता है वापस। अगर मेरे पास माल है तो मैं ये बात सोचूं कि ये माल मुझे माँ की पेट से तो नहीं मिला, ये माल अल्लाह ने मुझे दिया है, जब अल्लाह ने दिया है अल्लाह जब भी चाहे उसे ले ले। अब्दुल मलिक बिन मरवान का नाम आपने सुना होगा, बादशाह था। उसके मुतालिक ये आता है कि इतना माल था कि उसके गुलाम और बांदी के जो नाड़े होते हैं जिससे इजार बांधी जाती है वो नाड़े भी सोने के बने हुए होते थे, इतना मालदार, इतना माल अल्लाह ने दिया था। तो फखर करके एक दिन अपने बेटों को जमा किया एक दिन और कहने लगा कि मैंने इतना माल छोड़ा है कि अगर मेरे बाद 7 पुश्तों तक भी अगर आप खाएंगे तो वो माल खत्म नहीं होने वाला, इतना मैंने माल छोड़ा है। याद रखे, ये फखर, ये बड़े बोल अल्लाह ताला को पसंद नहीं, अल्लाह ताला को ये बड़े बोल पसंद नहीं। हम अपनी जिंदगी के अंदर आबदियत लाए, हम गुलाम हैं अल्लाह ताला के। तो अब्दुल मलिक बिन मरवान ने जब अपने बेटों से ये कहा, तारीख गवाह है, दिमश्क के अंदर उनके पोते मस्जिद के बाहर लोगों से भीख मांग रहे थे, उनके पोते और जब लोग बाहर जा रहे थे तो वो लोगों से ये कह रहे थे कि ये जो मस्जिद आपको नजर आ रही है ये हमारे दादा ने बनाई थी जो इस मुल्क के बादशाह थे, और आज उनका हाल देखें, माल पूरा खत्म। तो अगर माल है और साथ में फखर नहीं तो बहुत अच्छी चीज है। हम अपने आप को सोचें, अपनी जिंदगी को, अपने आप में गौर करें। सो द फर्स्ट थिंग इज द इफ अ पर्सन हैज गॉट वेल्थ, प्राइड शुड नॉट कम इन हिम। नंबर टू, द सेकेंड थिंग, दूसरी चीज ये है, ला तहासदु, हसद ना हो जिंदगी के अंदर, हसद ना हो। अगर अल्लाह ताला ने किसी और को ज्यादा माल दे दिया तो मेरे दिल के अंदर उसके लिए कोई हसद ना हो कि मुझे क्यों नहीं मिली वो चीज, उसे क्यों मिल गई। تو اگر مال ہے اور ساتھ حسد نہیں ہے بہت اچھی چیز ہے، لیکن اگر مال ہے اور ساتھ میں حسد بھی ہے تو یہ ڈرنے کا مقام ہے کہ یہ وہ مال ہے جو جس سے اللہ راضی نہیں ہے، جس سے اللہ راضی نہیں. نمبر تین، لا تدابرو، پیٹھ دکھانا، پیٹھ دکھانا، اعراض کرنا. مطلب یہ ہے کہ ہمارے پرانے دوست جن کے ساتھ ہم اٹھتے بیٹھتے تھے، جب آج مال آ گیا میرے پاس تو میں ان کو دیکھنے کے لیے راضی نہیں، سلام دعا سے ختم. مال آیا، ساری رشتہ داریاں ختم، ساری دوستیاں ختم، ساری رشتہ داری، ساری دوستیاں. ہمارے وہ دوست جو ہمارے ملکوں میں ہوا کرتے، جب ہم وہاں جاتے تو ہم یہ سوچتے کہیں مل نہ جائے، کہیں مل نہ جائے. تو اگر مال آیا اور ساتھ میں یہ چیز آ گئی کہ ہم لوگوں سے دور بھاگ رہے کہ کہیں وہ مل نہ جائے، وہ مل نہ جائے، وہ مل نہ جائے، لوگوں سے پیٹھ پھیر رہے، تو یہ علامت ہے کہ یہ وہ مال ہے جس سے اللہ راضی نہیں. اس لیے ہمارے اردو میں کہتے ہیں مال آیا رشتہ داری آ گئی، مال آیا. صحابہ کے پاس بھی مال ہوتا تھا لیکن ان کے دل کے اندر مال کی ذرہ برابر کوئی محبت نہیں. ایک واقعہ ہے، ایک صحابی نے کسی دوسرے صحابی سے ایک باغ خریدا، ایک باغ خریدا. جب باغ خریدا تو میاں بیوی نے یہ مشورہ کیا کہ اس باغ کے اندر ہم کوئی درخت لگاتے ہیں. تو درخت لگانے کے لیے انہوں نے باغ کھودنا شروع کیا. جب باغ کھود رہے تھے تو اس باغ کے اندر سے ایک ہانڈی نکلی، ایک پوٹ، اور اس ہانڈی کے اندر بہت سونے جواہرات پڑے ہوئے تھے، بہت سے سونے جواہرات تھے. اب یہ سوچنے لگے میاں بیوی کہ ہم نے تو باغ خریدا ہے، یہ ہانڈی تو نہیں خریدی ہم نے، ہانڈی کے پیسے تو نہیں دی اس کے اندر سونا چاندی جو ہے. تو وہ جن سے باغ خریدا تھا ان کے پاس ہو گئے اور جا کر کے کہنے لگے کہ ہم نے آپ سے باغ خریدا ہے، سونا چاندی ہم نے نہیں خریدا، اس باغ کے اندر سے ہمیں یہ سونا جواہرات ملے، آپ اس کو واپس لے لیں. جنہوں نے باغ بیچا تھا وہ لینے کے لیے انکار کر رہے، وہ کہہ رہے ہم نے تو باغ بیچ دیا، اس کے اندر یہ تھا ہمیں پتا نہیں، اس کا ہم نے تو باغ بیچ دیا، اس کے اندر جو چیزیں وہ آپ کی ہے. تو وہ لینے سے انکار کر رہے اور یہ لینے سے انکار کر رہے، یہ دینے پہ تلے ہوئے وہ لینے کے لیے انکار کر رہے. تو ہمارے استاد یہ واقعہ بیان فرما کر بتاتے تھے کہ اس زمانے میں لڑائی اور جھگڑے اس پر ہوتا تھا، اس پر ہوا کرتے تھے کہ یہ میرا نہیں، یہ تیرا ہے، تیرا ہے. آج لڑائی اس پر ہو رہا ہے کہ یہ میرا ہے، میرا ہے. آج ہم اس پر لڑ رہے ہیں کہ نہیں، یہ چیز میری ہے، یہ چیز میری ہے. اور اس زمانے میں صحابہ کرام آپس میں اس پر بحث اور مباحثہ کرتے، یہ چیز آپ کی، یہ چیز آپ کی ہے، آپ رکھ لیں، آپ رکھ لیں. تو یہ علامت اس چیز کی ہے کہ ان کے دل کے اندر دنیا کی محبت، مال کی محبت بالکل نہیں تھی. جب یہ واقعہ پیش آیا تو یہ واقعہ لے کر کے گئے حضرت عمر رضی اللہ تعالی عنہ کے پاس کہ یہ واقعہ پیش آیا کہ یہ باغ ہم نے خریدا ہے، اس کے اندر سے سونا جواہرات نکلے ہیں اور یہ لینے سے انکار کر رہے ہیں اور ہمیں اس کو رکھنا نہیں. حضرت عمر رضی اللہ تعالی عنہ نے ایک تجویز بیان فرمایا. حضرت عمر فرماتے ہیں، حضرت عمر نے فرمایا کہ ایک کام کرے، آپ کے بچے ہیں؟ انہوں نے کہا جی ہے. آپ کے بچے کہا جی ہیں، اور دونوں کی نکاح کی عمر طے کی کہ اچھا ٹھیک ہے آپ کی نکاح کی عمر صحیح ہے. تو آپس میں ان دونوں کا نکاح کروا لیا اور وہ جو مال تھا ان کے درمیان میں تقسیم کر دیا، وہ مال ان کے بچوں کے درمیان میں حضرت عمر رضی اللہ تعالیٰ عنہ نے تقسیم کر دیا. تو یہ تھی صحابہ کرام رضوان اللہ تعالیٰ علیہم اجمعین کی زندگی، کہ مال سے بالکل محبت نہیں. ہم اپنی زندگی میں غور کریں، جیسے میں نے عرض کیا، مال فی نفسی ہی کوئی بری چیز نہیں ہے. مال آ جائے یہ مطلب نہیں کہ کسی کے پاس مال آ گیا ہم اس پر اشکال کرنے لگے، وہ مالدار ہو گیا، نہیں نہیں نہیں، خامخواہ بلا وجہ کسی پر اشکال کرنا بھی نہیں ہے. لیکن ہم اپنی زندگی میں غور کریں، میں اپنی زندگی میں غور کروں کہ مال آنے کے بعد اگر ان چار چیزوں میں سے کوئی ایک چیز میری زندگی کے اندر بھی آ گئی تو ہم یہ سوچیں کہ یہ وہ مال ہیں کہ جس سے اللہ راضی نہیں ہے. پہلی چیز، فخر نہ ہو. دوسری چیز، مال آنے کے بعد خاص طور پر حسد نہ ہو ہماری زندگی کے اندر. تیسری چیز، لا تدابرو، پیٹھ نہ دکھائے. ہمارے وہ پرانے تعلقات، پرانے دوست، پرانے جو ہمارے رشتہ دار ہیں ان سے قطع تعلق ہو جانا، ان سے دور ہو جانا، کیوں اب میں مال والا ہو گیا، مالدار ہو گیا، نہیں، یہ بری چیز ہے. اور آخری چیز جو علماء بزرگوں فرماتے ہیں کہ لا تباغضوا، مال آنے کے بعد آپس میں نفرتیں نہ پالو، آپس میں عداوتیں، دشمنیاں نہ پالو. اگر مال آیا اور مال آنے کے بعد میری زندگی کے اندر میں لوگوں سے نفرتیں کرنا شروع کر دی اور لوگوں سے بغض، عداوتیں رکھنا شروع کر دیا، تو اس کا مطلب یہ ہے کہ وہ مال ہیں جس سے اللہ راضی نہیں ہے. سو جسٹ مینشن اٹ کوئکلی، اف اے پرسن ہیز گاٹ ویلتھ، ہی شوڈ میک شیور دیٹ ہی ڈز ناٹ ہیو ون آف دیز فور تھنگز. نمبر ون، ہی شوڈ ناٹ ہیو پرائڈ ان ہم. نمبر ٹو، ہی شوڈ ناٹ ہیو حسد، جیلسی ان ہم. Number three, he should not break family ties. You know, the relationship that he has got with his friends and family members, he should not break it. And number four, is لا تباغضوا, that we should not keep hatred for our fellow Muslim brother or for our fellow human beings in our heart. Why? Because we've got wealth. So my brothers, it's a reminder for yourself and for me that we need to live the life according to the commands of Allah subhanahu wa ta'ala and the teachings of the Prophet Muhammad sallallahu alayhi wa sallam. May Allah subhanahu wa ta'ala grant me and all of us the ability to act upon what's being said. Ameen ya rabbal alameen wa akhiru da'wana and alhamdulillahi rabbil alameen.
Allahu Akbar, Allahu Akbar. Allahu Akbar, Allahu Akbar. Ashhadu an la ilaha illallah. Ashhadu an la ilaha illallah. Ashhadu an محمد رسول الله أشهد أن محمد رسول حي على الصلاة حي على الصلاة حي على الفلاح حي على الفلاح الله أكبر الله أكبر لا إله إلا الله